नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com पनि सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: दिनमा निलो देखिने आकाश सूर्यास्तमा किन रातो हुन्छ, त्यो रङ जुन केही महिलाको आँखाले मात्र देख्न सक्छ, हराएको भैँसी दाँतले पत्ता लगायो, भिक्षुसँग मार्शल आर्ट सिक्दै रोबोट भेटियो, संसारकै लामो अजिङ्गर र चीनले बनायो संसारकै तेज रोबोट। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग: दिउँसो उज्यालो देखिने आकाश सूर्यास्तमा किन रातो हुन्छ। आकाशमा हामीले जुन थरी थरी रङ देख्छौँ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो। दिनको समयमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा निलो रङका किरणहरू बढी फैलन्छन् र आकाश निलो देखिन्छ। मौसम सफा रहेका दिनमा माथि हेर्दा आकाश चारैतिर निलो देखिन्छ, तर बिहान सूर्योदय र साँझ सूर्यास्तको बेलामा यही आकाश सुन्तला, गुलाबी र रातो रङमा रङ्गिएको जस्तो लाग्छ। के यो कुनै जादु वा चमत्कार हो? होइन, सूर्यको प्रकाश र पृथ्वीको वायुमण्डल बीचको वैज्ञानिक अन्तर्क्रियाको नतिजा हो यो। आखिर दिनको फरक फरक समयमा आकाशको रङ किन फेरिन्छ? किनकि आकाशको आफ्नो रङ हुँदैन। वास्तवमा आकाशको आफ्नो रङ हुँदैन। आकाशमा हामीले जुन थरी थरी रङ देख्छौँ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो। सूर्यको प्रकाश सेतो देखिए पनि यसमा विभिन्न सात प्रकारका मुख्य रङका किरणहरू हुन्छन्। निलो र बैजनी रङका किरण छोटा हुन्छन् भने रातो र सुन्तला रङका किरणको तरङ्ग लामो हुन्छ। जब सूर्यको प्रकाश वायुमण्डलमा पस्छ तब यो नाइट्रोजन र अक्सिजन जस्ता साना ग्यासका अणुसँग ठोकिन्छ। यी अणुले छोटो तरङ्ग लम्बाइ भएका निलो र बैजनी रङलाई बढी तितर बितर पारिदिन्छन्। यो प्रक्रियालाई रेली स्क्याटरिङ भनिन्छ। दिनको समयमा सूर्य आकाशमै माथि हुन्छ, त्यसैले सूर्यको प्रकाशले वायुमण्डलबाट कम दूरी तय गर्छ। छोटो तरङ्ग लम्बाइ भएको निलो प्रकाश चारैतिर फैलिन्छ र हामी माथि हेर्दा यही छरिएको निलो प्रकाश आँखामा पर्छ। यद्यपि बैजनी प्रकाश अझ बढी छरिएको हुन्छ, तर मानव आँखाले निलो रङलाई बढी स्पष्ट देख्छ र केही बैजनी प्रकाश माथिल्लो वायुमण्डलमै अवशोषित हुन्छ, त्यसैले आकाश निलो देखिन्छ। बिहान र साँझ सूर्य क्षितिज नजिक हुन्छ, यस बेला सूर्यको प्रकाशले वायुमण्डलको बाक्लो तह पार गर्नुपर्छ र दूरी धेरै गुणा बढ्छ। यस लामो यात्रामा निलो र बैजनी प्रकाश माटोमै धेरै छरिएर हराउँछ। बाँकी रहने भनेको लामो वेभलेन्थ भएका रातो, सुन्तला र पहेँलो रङ हुन् जो सिधै हाम्रो आँखासम्म पुग्छन्। त्यसैले सूर्य र वरिपरिको आकाश रातो र सुन्तला देखिन्छ। धुलो, प्रदूषण, पानीका थोपा र पातला बादलले यी रङलाई अझ गाढा र आकर्षक बनाइदिन्छन्। यही कारण आँधीपछि वा धुलो बढी भएका क्षेत्रमा सूर्यास्त झन मनमोहक देखिन्छ। वैज्ञानिकहरूका अनुसार आकाशको बदलिदो रङ भौतिक विज्ञान बुझ्ने सबैभन्दा सजिलो र सुन्दर उदाहरण हो। आकाशका रङ सूर्यका होइनन्, पृथ्वीको वायुमण्डलका उपहार हुन् जसले सूर्यको प्रकाशलाई ठूलो फिल्टर जस्तै छानेर हामीलाई देखाउँछ। विश्व परिवेशमा अब राख्दैछौँ अर्को पनि अनुसन्धानको प्रसङ्ग: त्यो रङ जुन केही महिलाको आँखाले मात्र देख्न सक्छन्। केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ। उनीहरूको आँखामा आम मानिसको भन्दा थप एउटा अर्थात् चौथो कोण सेल पनि हुन्छ। केही महिलाले 10 करोड थरी रङ छुट्याएर देख्न सक्ने दुर्लभ दृष्टि क्षमता टेट्राक्रोमेसी हुन्छ। के तपाईँलाई थाहा छ, संसारमा केही महिलाहरू यस्ता हुन्छन् जसले 10 करोड थरी रङ छुट्याएर देख्न सक्छन्, जबकि साधारण मानिसले चाहिँ करिब 10 लाख रङ मात्र देख्न सक्छ। यो कुनै चमत्कार होइन, बरु विज्ञानले प्रमाणित गरेको दुर्लभ दृष्टि क्षमता हो, जसलाई टेट्राक्रोमेसी भनिन्छ। यस क्षमताका कारण केही महिलाले पुरुषहरूले नदेख्ने सूक्ष्म रङको अन्तर समेत देख्न सक्छन्। मानव आँखामा रङ चिन्नका लागि 3 प्रकारका कोन सेल हुन्छन्: रातो, हरियो र निलो। यी 3 वटै कोन सेलको संयोजनबाट हामी लाखौं प्रकारका रङ पहिचान गर्न सक्षम हुन्छौँ। यस अवस्थालाई ट्राइक्रोमेसी भनिन्छ। अधिकांश मानिसहरू, पुरुष तथा महिला दुवै, यही श्रेणीमा पर्दछन्। यसको अर्थ हामी आम मानिसको दृष्टिले देख्ने रङको संसार यही सीमाभित्रै कैद हुन्छ, तर केही मानिसको दृष्टि क्षमता चाहिँ अद्वितीय हुन्छ। टेट्राक्रोमेसी करोडौं रङ देख्ने अनौठो क्षमता हो। केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ। सोही अतिरिक्त कोन सेलका कारण उनीहरूले रङका अत्यन्तै सूक्ष्म प्रकार पनि छुट्याउन सक्छन्। हल्का र गाढा गुलाबी बीचको सानो अन्तर होस् वा एउटै हरियो रङभित्रका हजारौं तहहरू किन नहुन्, ती मानिसहरूको आँखाले प्रष्ट अन्तर देख्छ। विज्ञानको भाषामा चाहिँ यो नयाँ रङ देख्ने नभई एउटै रङभित्रको गहिरो विविधता देख्ने क्षमता हो। किन महिलामै बढी देखिन्छ त यस्तो क्षमता? टेट्राक्रोमेसीको मुख्य कारण जेनेटिक संरचना हो। रातो र हरियो रङसँग सम्बन्धित जिन एक्स क्रोमोजोममा हुन्छन्। महिलासँग 2 वटा एक्स क्रोमोजोम हुने भएकोले यदि दुवैमा अलि फरक जिन भए भने 4थो कोन सेल विकसित हुन सक्छ। पुरुषसँग भने एउटा मात्र एक्स क्रोमोजोम हुने भएकोले उनीहरूमा यस्तो दृष्टि क्षमता प्राप्त हुने सम्भावना अत्यन्तै न्यून हुन्छ। वैज्ञानिक अनुमानका अनुसार 2-3% महिलामा यसको जेनेटिक सम्भावना भए तापनि व्यवहारमा यसलाई पूर्ण रूपमा प्रयोग गर्न सक्ने महिलाहरू निकै कम छन्। कलाकारिता, डिजाइन र पेन्टिङ जस्ता क्षेत्रमा यस्ता महिलाको दृष्टि असाधारण रूपमा प्रभावशाली देखिन्छ। करोडौं रङ पहिचान गर्ने यस्तो क्षमता केवल मानिसमा मात्र सीमित छैन। धेरै पंक्षीहरू टेट्राक्रोम्याट हुन्छन्, अर्थात् उनीहरूमा झनै विकसित दृष्टि प्रणाली रहेको हुन्छ। त्यसैले चराहरूले पराबैजनी प्रकाश समेत देख्न सक्छन्। जीवहरूको विकासक्रमको कुरा गर्दा पुराना स्तनधारी जनावरमा केवल 2 वटा मात्र कोन सेल थिए, पछि बाँदर प्रजाति अर्थात् प्राइमेट्समा तेस्रो कोन सेल विकसित भयो। यसले फलफूल छुट्याउन सहयोग गर्यो। मानव टेट्राक्रोमेसी चाहिँ त्यही पुरानो दृष्टि प्रणालीको दुर्लभ पुनरावृत्ति मानिन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग: हराएको भैँसी दाँतले पत्ता लगायो। हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको कोटामा हराएको भैँसी कसको हो भन्ने विवाद भयो। त्यो केस प्रहरीसम्म पुग्यो। राजस्थानको कोटामा एउटा भैँसीको वास्तविक मालिक को हो भन्ने विवाद हुँदा अन्तिम समाधान त्यो भैँसीको दाँत परीक्षण गरेर निकालिएको छ। समाचार अनुसार एकजना स्थानीय बासिन्दाले आफ्नो गोठमा पालेको भैँसी र त्यसको पाडी 1 महिनादेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। केही समयपछि उनले ती पशुहरू अर्का स्थानीयको गोठमा बाँधिएको अवस्थामा देखेपछि विवादले नयाँ मोड लिएको हो। इन्द्रजित केवटले त्यो भैँसी आफ्नो भएको दावी गर्दै आफूले त्यो भैँसी 2 वर्ष अघि खरिद गरेको र त्यसको उमेर करिब 7 वर्ष भएको दावी गरे, तर वास्तविक मालिक रामलालले भने आफ्नो भैँसी 4 वर्षको भएको प्रहरी समक्ष बताए। दुवै पक्षसँग न कागज थियो न भरपर्दो साक्षी। भैँसी भने शान्त रूपमा घाँस चपाउँदै विवादको केन्द्रमा उभिरहेको थियो। दुवैतर्फबाट कुनै भरपर्दो प्रमाण पेश नभएपछि प्रहरीले अनौठो जुक्ति लगायो। त्यो वास्तवमा वैज्ञानिक र व्यवहारिक उपाय थियो। भैँसीको स्वामित्व विवादको निरूपणका लागि एउटा पशु चिकित्सक बोर्ड गठन गरी त्यस भैँसीलाई परीक्षणका लागि पठाइयो। चिकित्सकहरूले भैँसीको दाँत, शरीरको बनावट र विकास अवस्थाबारे अध्ययन गरे। नतिजा चाखलाग्दो रह्यो। दन्त परीक्षणबाट पत्ता लाग्यो कि त्यो भैँसीको उमेर 4-5 वर्षको बीचमा थियो। आखिर ढाँटेको कुरा कहाँ टिक्थ्यो र त्यो भैँसी 7 वर्ष उमेरको भएको र आफूले 2 वर्ष अघि किनेको भन्ने इन्द्रजितको जिकिर दाँतले नै झुटो साबित गरिदियो। यो सँगै प्रहरीले पनि दन्त चिकित्सकको निर्णयलाई स्वीकार गर्यो। अन्ततः त्यो भैँसी र त्यसको पाडी उसको वास्तविक धनी रामलाललाई फिर्ता गरियो र विवाद टुङ्गियो। यो घटनाले देखाएको छ कि कहिलेकाहीँ अदालत, कागज र बयानभन्दा पशुको दाँत नै सबैभन्दा भरपर्दो साक्षी बन्न पनि सक्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। कार्यक्रम विश्व परिवेशमा हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई एउटा मिठो गीत सुनाउँदैछौँ सुजन चापा गाईको स्वरमा।
देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया दिन पाते भइदियो तिन पाते भाइदियो रातपछि हुन्छ उजेली मनचरी गाउन सुसेरी आऊ समाऊ पिनाडी मेरा तिम्रै नाममा दिन रात चल्छ मेरा
यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा। अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग अनौठो छ। भिक्षुसँग मार्शल आर्ट सिक्दै रोबोट। चीनमा प्रविधिको विकास कुन हदसम्म भइसक्यो भन्ने कुरा देखाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यहाँको शताब्दीयौं पुरानो साओलिन मन्दिरमा रोबोटले भिक्षुहरूसँगै कुङ फु मार्शल आर्ट्सको तालिम लिइरहेको दृश्यले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यचकित बनाएको छ। त्यो भाइरल भिडियोमा मन्दिर परिसरमा परम्परागत पहिरनमा रहेका भिक्षुहरूले जस्तै रोबोटहरूले पनि एकै लय, एकै मुद्रा र एकै चालमा मार्शल आर्ट्सको अभ्यास गरिरहेका छन्। हातखुट्टाको चालदेखि सन्तुलन र तालसम्म हेर्दा रोबोट र भिक्षुबीच फरक छुट्याउनै गाह्रो देखिन्छ। चीनमा साओलिन कुङफूलाई मानवीय अनुशासन, आध्यात्मिक साधना र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको कला मानिन्छ। तर मानिसहरूले गर्ने यो अभ्यासलाई मेसिनले पनि उस्तै निपुणताका साथ गरिरहेको दृश्य चाहिँ धेरैलाई अविश्वसनीय लागेको छ। भिडियो हेरेपछि सोसल मिडियामा प्रतिक्रिया जनाउँदै कतिपय सोसल मिडिया प्रयोगकर्ताहरूले यस्ता प्रश्न गरेका छन्। अब ध्यान र साधना पनि रोबोटले नै गर्ने भयो, के मानव परम्पराको अन्तिम सीमा यही हो? चाइना इन्साइडरको रिपोर्ट अनुसार त्यो भिडियोमा देखिएका मानव रूपी रोबोटहरू सङ्घाई स्थित आगी बोट कम्पनीले निर्माण गरेको हो। यी रोबोटहरूले आफ्नो आसपासको वातावरण बुझ्न सक्छन् भने सेन्सरको सहायताले चाल ढाल मिलाउन सक्छन्। साथै यिनले मानिसले गर्ने जटिल शारीरिक गतिविधि पनि अनुसरण गर्न सक्छन्। कम्पनीका अनुसार यी रोबोटहरू वास्तविक संसारमा काम गर्नकै लागि सक्षम बनाइएका छन्। तर अहिले उनीहरूले मार्शल आर्ट समेत अभ्यास गरिरहेको दृश्य सार्वजनिक भएपछि चर्चा चुलिएको हो। कतिपयले त रोबोटले मार्शल आर्टको तालिम लिइरहेको भिडियो नै एआईबाट तयार गरिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। त्यसै गरी एकजनाले व्यङ्ग्य गर्दै लेखेका छन्, कुङफू त गरे, अब भाँडा माझ्न र कपडा धुन पनि सिक्लान् कि। त्यसै गरी कतिपयले चाहिँ यस्तो रोबोटलाई मानव भविष्यका लागि चेतावनीको रूपमा पनि लिएका छन्। उनीहरूका अनुसार एआई र रोबोटको बढ्दो क्षमताले बिस्तारै मानिसहरूको स्थान लिने खतरा छ, जसले भविष्यमा रोजगारी र सामाजिक संरचनामा गम्भीर असर पार्न सक्छ। विश्व परिवेशमा अब राख्दैछौँ अर्को एउटा अनुसन्धानको प्रसङ्ग, भेटियो संसारकै लामो अजिङ्गर। इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिङ्गरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। केही समय अगाडि मारोस क्षेत्रमा फेला परेको त्यो रेटिकुलेटेड जातको अजिङ्गरले विश्वको सबैभन्दा लामो अजिङ्गरको रूपमा गिनिज बुकमा नाम लेखाएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार त्यो अजिङ्गरको लम्बाइ 7.22 मिटर रहेको छ। गिनिज बुकका अनुसार यो अजिङ्गर अहिलेसम्म फेला परेको सबैभन्दा लामो जङ्गली सर्प हो। गिनिज बुकले त्यो अजिङ्गरको भिडियो आफ्नो सोसल मिडियामा सार्वजनिक गरेको छ। त्यो पोथी अजिङ्गरलाई इबु ब्यारोन नाम नामाकरण गरिएको छ। यसको अर्थ राजघराना वा उच्च कुलकी महिला भन्ने हुन्छ। विशेषज्ञहरूका अनुसार इबु ब्यारोनको लम्बाइ लगभग फुटबलको गोलपोस्टको पुरै चौडाइ बराबर छ। विज्ञहरूले त्यो अजिङ्गरको मापन गर्दा एनेस्थेसिया प्रयोग नगरिकनै गरेका थिए। यदि त्यसलाई लठ्याएर वा पूर्ण स्थिर अवस्थामा मापन गरिएको भए यसको लम्बाइ 7.9 मिटरसम्म पुग्न सक्थ्यो। मापनका बेला यसको तौल 96.5 केजी थियो, तर यसले हाल खासै खाना नखाएकोले भरपेट भोजन गरेपछि यसको तौल 100 किलोग्रामभन्दा बढी हुन सक्ने विज्ञहरूको अनुमान छ। त्यो अजिङ्गरको अध्ययन तथा मापन इन्डोनेसियाका अनुभवी सर्प विज्ञहरू सहभागी भएर गरेका थिए। यी सम्पूर्ण विवरणहरू अनुसन्धानकर्ता जर्ज बेकालोनी मार्फत सार्वजनिक गरिएका हुन्। स्थानीय स्तरमा अफवाह फैलिन थालेपछि अजिङ्गरको सुरक्षामा खतरा देखिएको थियो। त्यसैले टोली तत्काल घटनास्थलमा पुगेर सही मूल्याङ्कन गर्नुका साथै भिडबाट हुन सक्ने जोखिमबाट अजिङ्गरलाई सुरक्षित राख्न सफल भयो। हाल अजिङ्गरलाई सुरक्षित रूपमा राखिएको छ भने सामान्यतया यति ठूला सर्पहरू बस्ती नजिक देखिँदा खतरा ठानी तुरुन्तै मारिने प्रचलन छ। त्यसकारण यो उद्धार र संरक्षण प्रयासलाई विशेष महत्त्वका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार वन क्षेत्र निरन्तर घट्दै जाँदा मानिस र वन्यजन्तु बीचको टकराव तीव्र हुँदै गएको छ। शिकार, अवैध व्यापार र वासस्थान नष्ट हुनुले ठूला अजिङ्गरहरू बस्ती नजिक देखिन थालेका छन्। डर र गलत बुझाइका कारण धेरै ठूला सर्पहरू दर्ता नै नभई मारिने वा हराउने गरेका छन्। यसअघि प्रमाणित गरिएको सबैभन्दा लामो जंगली रेटिकुलेटेड अजिङ्गरको लम्बाइ 6.95 मिटर थियो, जसलाई सन 1999 बोर्नियोमा पाइएको थियो। इबु ब्यारोनले अब त्यो रेकर्ड तोडेको छ। विज्ञहरूका अनुसार अझै पनि टाढाका दुर्गम जंगलहरूमा यसभन्दा ठूला अजिङ्गरहरू लुकेर बसिरहेका हुन सक्छन्। त्यसैले भविष्यमा इबु ब्यारोनको रेकर्ड तोडिन सक्छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसंग राख्दैछौं। चीनले बनायो संसारकै तेज रोबोट। चर्चित धावक उसेन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन्। अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ। चीनको रोबोट प्रविधि कम्पनी मिरर मी टेक्नोलोजीले बोल्ट नामको एक मानवरूपी अर्थात ह्युमनोइड रोबोट निर्माण गरेको हो। त्यो रोबोट संसारकै सबैभन्दा छिटो दौडिने रोबोट भएको दावी कम्पनीको छ। स्मरण रहोस्, ह्युमनोइड रोबोट भनेको दुई खुट्टामा मानिस चाहिँ हिँड्न र दौड़न सक्ने रोबोट हो। कम्पनीका अनुसार बोल्ट नामक त्यो रोबोटले दौडिएर 1 सेकेन्डमै 10 मिटर दूरी पार गर्न सक्छ। यस रोबोटको तौल 75 किलोग्राम र उचाइ 5 फिट 7 इन्च रहेको छ। कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको भिडियोमा बोल्टको गति देखाइएको छ। भिडियोमा प्रयोगशालाभित्र ट्रेडमिल जस्तो सतहमा मानिस र रोबोट बीच दौड प्रतियोगिता हुँदा गति बढ्दै गएपछि मानिस लडखडाएर लडेको देखिन्छ। तर बोल्ट रोबोट निकै तीव्र गतिमा दौडिरहेको हुन्छ र उच्चतम तीव्र गतिमा 10 मिटरको दूरी 1 सेकेन्डमै पार गरेको देखिन्छ। एक्समा सार्वजनिक भिडियोमा रोबोटसँगै ट्रेडमिलमा दौडने व्यक्ति सो कम्पनीका मालिक स्वयं भएको बताइएको छ। तर बोल्ट रोबोटको दौडने शैली मानिसको जस्तै रहेको कम्पनीले जनाएको छ। शरीरको सन्तुलन कायम राख्नका लागि यो रोबोटले दौडिने बेला हात र टाउको चलाउने गर्छ, जसले यो रोबोटलाई अन्य रोबोटभन्दा फरक बनाएको छ। मिडिया रिपोर्ट अनुसार मिरर मी कम्पनीको लक्ष्य चाहिँ सामान्य रोबोटभन्दा अगाडि बढेर खेलकुदको क्षेत्रमा मानिस सरह वा मानिसभन्दा राम्रो प्रदर्शन गर्न सक्ने सुपर रोबोट विकास गर्नु हो। मिरर मी कम्पनीको यसअघिको अर्को रोबोट ब्ल्याक प्यान्थर द्वितीयले यसअघि 100 मिटर दौड 13.17 सेकेन्डमा पुरा गरेर कीर्तिमान बनाएको थियो। यस्तो उच्च गति चर्चित रोबोट निर्माता बोस्टन डायनामिक्सका रोबोटहरूले पनि हासिल गर्न सकेका छैनन्। विज्ञहरूका अनुसार बोल्ट जस्ता रोबोटहरू भविष्यमा धावकहरूको प्रशिक्षणमा सहभागी बन्न सक्ने सम्भावना छ। यद्यपि हालसम्म यो रोबोट प्रयोगशालामा मात्र परीक्षण गरिएको हुनाले वास्तविक वातावरणमा यसको प्रदर्शन कस्तो हुन्छ भन्ने विषयमा थप परीक्षण आवश्यक छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
Oh, Allah,